You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
एकदमै अहिले चर्चाको अस्ट्रेलियामा पनि धेरै नै चर्चाको विषय बनेको छ है.
यो विषय चाहिँ अब यस्तो विषय हो जुन विषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिए पनि आलोचित हुने, नदिए पनि आलोचित हुने.
कुरा के बारे गर्दैछौ भन्दाखेरि चाहिँ अब पत्रकार शालिग्राम पुडासेनीलाई आत्महत्या गर्न दुरोत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछानेलाई जुन पक्राउ गरिएको थियो उनी अहिले रिहा त भइसकेका छन्. तर उनी पक्राउ परे लगत्तैदेखि सामाजिक सञ्जाल र सडकहरूमा पनि उनको पक्ष र विपक्षमा पनि चर्केको थियो नि.
अब यसले चाहिँ नेपालको पत्रकारितालाई पनि एउटा नयाँ बहसभित्र प्रवेश गराएको छ. पत्रकारिता, सामाजिक सञ्जाल, अब सडकको भिड, कानुनी राज्य आदि विषयमा नेपाल संवाददाता प्रतीक्षा दुलालले पत्रकार वरिष्ठ पत्रकार युवराज घिमिरेसँग कुराकानी गर्नुभएको छ. उक्त कुराकानी अबको प्रस्तुतिमा.
नेपालको पत्रकारिता अहिले कता गइरहेको देख्नुहुन्छ?
पत्रकारिता अब सामान्यतया नेपालमा भनौँ न व्यावसायिकता सुरु भएको निजी लगानीहरू सञ्चारमा हुन थालेपछि अथवा 25 वर्ष अगाडि होइन 27 वर्ष अगाडि भएको हो. र त्यसमा व्यावसायिकताले निकै हदसम्म एउटा सही दिशा पनि लिएको छ. तर बाहिर जस्तो नेपालमा के छ भनेदेखि त्यति ठुलो जस्तो मार्केटले के चाहन्छ भन्ने, टार्गेट ग्रुप के हो भन्ने, यो बाहिरको कन्सेप्ट हो. नेपालमा चाहिँ किनभने एउटै सञ्चार माध्यममा, एउटै टेलिभिजन च्यानलमा, एउटै पत्रिकामा सबै कुरा रिडर्सहरूले चाहन्छन्. तर जहिले पनि अर्को एउटा पक्ष के हुन्छ भनेदेखि अलिकति खोजी प्रकृतिको, अलिकति इस्टाब्लिसमेन्टको विरुद्धमा भएका न्युजहरू र तिनीहरूलाई जवाबदेही बनाउने हिसाबले आएका विश्लेषणहरू, न्युजहरू, भ्युजहरूलाई मान्छेहरूले रुचाउँछन्। त्यो एउटा जनरल प्रवृत्ति हो सबैतिरको मिडियामा. त्यसैले नेपालको मिडियामा ती सबै प्रवृत्ति कुनै न कुनै रूपमा छन्। तिनीहरूको एउटा न एउटा असल पक्ष छन् जसलाई मान्छेहरूले रुचाउँछन् र जसले पत्रकारिताको आम भ्यालुलाई कुनै न कुनै रूपमा प्रतिनिधित्व गरेका हुन्छन्.
अब नेपालमा पनि यो सामाजिक सञ्जालमा चाहिँ जुन कुराहरू, जे कुराको बहस हुन्छ त्यसैले चाहिँ पत्रकारितालाई डोराइरहेको भन्ने पनि, सञ्चार गृहहरूलाई डोराइरहेको भन्ने गरिएको छ नि.
त्यो केही हदसम्म साँचो हो किनभनेदेखि सामाजिक सञ्जालमा जसरी मान्छेहरूको ओपिनियन आउँछ, ती ओपिनियनहरूलाई जसरी तिनीहरूले कहिले कहिले डिबेट सिर्जना गर्छन्, लाइक्सहरू, रिट्विटहरू धेरै हुँदाको अवस्थामा के भन्छ भनेदेखि ओहो यो त पाठकको चासो र चाहनाको विषय रहेछ भनेर पक्कै पनि सञ्चार माध्यमका कन्टेन्टहरू त्यसबाट निर्देशित हुन सक्छन्। तर त्यो सधैँ होइन. अर्को कुरा के हो भनेदेखि त्यसले अलिकति खतरा पनि पुर्याएको छ किनभने सामाजिक सञ्जालका हरेक त्यसमा सहभागी व्यक्तिहरूले यति नकारात्मक रूपमा प्रस्तुत गरेको हुन्छन् आफूले नचाहेको विषय र एलिगेसन लगाउनेदेखि लिएर त्यो भनौँ ती समाचारहरूलाई, ती समाचारका लेखकहरूलाई, ती ओपिनियनलाई र ती ओपिनियनलाई त्यहाँ ओपिनियनका वाहकहरूलाई, त्यसले गर्दाखेरि पनि एउटा भएको वातावरण त सिर्जना भएको छ. त्यो चाहिँ जुन मिडियामा आउने प्रतिक्रिया हो त्योभन्दा फरकको कुरा हो किनभनेदेखि गाली गर्ने, आरोप लगाउने र इभन अरू हिसाबका अरू किसिमका आरोपहरू सब्सट्यान्सिएट गर्न सक्ने कुराहरू ती के भने उनीहरूले त्यो लिबर्टी लिन्छन् जुन लिबर्टी मिडियामा काम गर्ने मान्छेहरूले लिन सक्दैनन्। यद्यपि मैले के भन्न खोजेको होइन भने नेपालमा सबै मिडिया, सबै रिपोर्ट लेख्नेहरू जवाबदेही छन् भन्ने कुरा भन्न खोजेको होइन, तर उनीहरूलाई जवाबदेही बनाउन सकिन्छ, उनीहरू जवाबदेही हुने अपेक्षा गरिन्छ, तर सोसियल मिडियामा सहभागी हुनेहरूबाट त्यो अपेक्षा गर्न सकिँदैन.
भिडकै कुरा गरिराख्दाखेरि एकजना सञ्चारकर्मी टेलिभिजन प्रस्तुताको समर्थनमा एउटा ठुलो भिड जम्मा भयो, यसले के देखाउँछ? नेपाली पाठक दर्शकहरू के चाहन्छन् भन्ने देखाउँछ? त्यो पनि नेपाली मिडियामा चाहिँ पाठक दर्शकहरूले चाहिँ के चाहेको,
त्यसले के देखाउँछ? कुनै कुनै व्यक्तिहरू कुनै परिस्थितिमा, कुनै समाजमा आइकोनिक फिगर बन्न जान्छन्, जस्तो अहिले यहाँले कुरा गर्दाखेरि रवि लामिछानेप्रति त्यो हो भनेदेखि, सङ्केत हो भनेदेखि, नेपालमा के हुन्छ भनेदेखि अधिकांश जस्तो हामीले करप्सन इन्भेस्टिगेसनका न्युजहरू भन्छौँ, त्यो इन्भेस्टिगेसनको न्युजको अधिकांश केसमा स्रोत को हुन्छ भनेदेखि जुन व्यक्तिले एउटा सरकारी कन्ट्र्याक्ट अथवा कुनै ठुलो कन्ट्र्याक्टमा उसले पनि बिडर हो तर पाउँदैन नपाएपछि अनि उसले आएर इन्फर्मेसन दिन्छ यसरी यहाँ धाँधली भएको छ भन्ने कुराहरू तर इम्पोर्टेन्ट कुरा के हो भनेदेखि त्यसलाई मिडियाले त्यही रूपमा त प्रस्तुत गर्न सक्दैन त्यो उसको इन्भेस्टिगेसनको छानबिनको पहिलो बिन्दु त्यो हुन जान्छ र अर्को उनीहरूले होसियारी अप्नाउनु पर्ने कुरा के हो भनेदेखि त्यो जुन एउटा इन्ट्रेस्टका साथ जुन मान्छेले प्राइमरी इन्फर्मेसन दिएको छ त्यो इन्ट्रेस्टमा अरू हिसाबले ऊ जोडिँदैन त्यस्तै रवि लामी छानेले जुन अहिले जुन किसिमका प्रस्तुतिका लागि उनले एउटा फ्रेम पाएको छन् त्यो के हो भनेदेखि व्यक्तिहरू ठगिएका छन् गल्फ जानमा या कहाँ जान म्यान पावर अथवा विभिन्न किसिमका संस्थाहरूबाट ठगिएका छन् त्यो ठगिएका व्यक्तिहरूले उनलाई इन्फर्मेसन दिन्छन् र त्यो प्रस्तुत गरे बापत कतिले न्याय पाएको छन् एउटा न्याय पाउने त थोरै होलान् यसले गर्दाखेरि हामीले न्याय पायौँ भनेर जुन त्यो समूहमा त्यो त असाध्य भल्नरेबल समूह हो नि त त्यो समूहमा प्रचार हुन्छ र एउटा अवधारणा बन्यो रवि लामी छाने भनेको उद्धारकर्ता हो भन्ने खालको एउटा छवि बन्न पुग्यो त्यसले गर्दाखेरि जुन भिड आयो त्यो भिडमा आएका सबै व्यक्तिलाई रवि लामी छानेले फाइदा पुर्याएका थिएनन् होला तर एउटा पर्सेप्सन त्यो अवधारणाको कारण जुन त्यो अवधारणामा उनको जे छवि छ त्यसका कारण त्यो आयो एउटा र अर्को कुरा के हुन्छ भनेदेखि समाज सामान्यतया भिक्टिमको पक्षमा हुन्छ जुन व्यक्तिप्रति अन्याय भएको छ त्यसको पक्षमा हुन्छ र यो केसमा मलाई दुईवटा कुराहरू अब अदालतमा छ त्यसले त्यसबारे हामीले ज्यादा कुराहरू बहस गर्नु हुँदैन तर त्यसमा दुईवटा पक्ष के भएको छ भनेदेखि एउटा त शालिग्राम पुडा सैनीले मर्नुभन्दा अगाडि जुन भिडियो प्रस्तुत भयो त्यो भिडियोका आधारमा उनलाई उनको आत्महत्यामा उक्साएको अथवा त्यसमा सहयोग पुर्याएको भन्ने हिसाबले उनलाई रवि लामे छानेलाई कारवाही गरियो तर त्यो आत्महत्या थियो या हत्या थियो त्यसको बारेमा पनि छानबिन भएको छैन अर्को अब अहिले के आइरहेको छ भनेदेखि अदालतमा नै के भन्यो भनेदेखि त्यो भिडियो लिँदाखेरि अरू कोही पनि थियो भनेपछि त्यो को थियो त र त्यो जुन व्यक्ति उपस्थित थियो अथवा एउटा थिए दुईवटाभन्दा बढ्दा थिए तिनीहरूको के इन्ट्रेस्ट थियो के लिङ्क थियो त यो घटनासँग भन्ने कुरा छानबिन भएको छैन त्यसबाट यहाँ एउटा अर्को आम मान्छे जो त्यो भिडमा गएनन् त्यसलाई के लाग्यो भने कहीँ अर्कै किसिमको घटना हत्या त थिएन यो र त्यो हत्या हो भनेदेखि आत्महत्या भनेर त्यसमा कसैलाई त्यसमा सहयोग पुर्याएको आधारमा कसरी मुद्दा चलाउने भन्ने पनि त्यो एउटा विषय आएको छ जसको निराकरण सायद पछि हुन जान्छ होला तर मैले खालि भन्न खोजेँ के भनेदेखि नेपालका आम अथवा ठुला सञ्चार माध्यमहरूले छ गल्फमा गएका केसहरू त्यहाँबाट कफिनमा बन्द भएर आएका लासहरूको बारेमा उनीहरूले लेख्या छन् तर जसरी त्यसमा त्यही विषयलाई फोकस गरेर शोषित व्यक्तिलाई उसको पीडालाई लिएर उसको कसरी शोषण भयो भन्ने कुरालाई जुन रूपमा एउटा अहिले हामीले चर्चा गरेको प्रस्तुताले ल्याए त्यसले एउटा कन्सिक्वेन्सी क्रिएट गर्यो त्यसो भने त्यसलाई त्यो के भने र यो काम यो व्यक्तिले मात्रै गर्न सक्छ भन्ने अवधारणा बन्यो त्यो भनौँ न त्यो अवधारणा बनेपछि त्यसले मासको चिन्तनलाई व्यवहारलाई प्रभावित गर्छ अहिले हामीले देखेको फेनोमेना त्यही हो
प्राय हामीले यस किसिमको मास चाहिँ निरन्तर आइराख्ने चाहिँ पोलिटिकल ऱ्यालिजहरूमा मात्र देख्ने गरेका थियौँ यसअघि यसले चाहिँ अब नेपाली पत्रकारितामा नयाँ हुन्छ नि आशा जगाएको जस्तो भन्न मिल्छ कि मिल्दैन यो भिडलाई देखेर
मिल्दैन यो भिडलाई अर्को हिसाबले पनि त्यसको अर्को एउटा पक्ष पनि छ त्यो पक्ष के हो भने सरकारमा भ्रष्टाचार व्याप्त छ सरकार सर्भिस डेलिभरीमा असफल भएको छ राजनीतिक स्थायित्व जुन भनिएको थियो दुई तिहाई सरकारले दिन्छ भने त्यो भएको छ त्यसले दिन सकेको छैन र अर्को अन्तर्राष्ट्रिय मामिलामा वैदेशिक मामिलामा सरकार चाहिँ अनेक इन्ट्रेस्ट ग्रुपबाट प्रभावित र सञ्चालित छ भनेर अवधारणा बन्न गएको छ त्यसो त्यो सरकार र राजनीतिक संस्थापनको विरुद्धको पनि भिड हो अदालतको चाहे दलीयकरण भन्नुहोस् न्यायपालिकामा मान्छेको विश्वास हराएको अवस्था त्यसो भएर भिडले र सबै कुरा भिडले डिक्टेट गरिरहेको छ यहाँ सबै कुराहरू अदालतलाई प्रभावित गर्ने काम रवि लामिछानेका समर्थनले मात्रै यो समर्थकले मात्रै गरेको होइन, 63 पछिको आन्दोलनमा माइतीघर मण्डलासम्म भिड जान्थ्यो अनि त्यहाँबाट तिनीहरू अदालतसम्म त्यही भिड लिएर जान्थ्यो वकिलहरू पनि, त्यसले अदालतहरू न्यायहरू प्रभावित गरेको छ। त्यसबाट जहाँ नतिजा पाइन्छ जसरी नतिजा पाइन्छ, राजनीतिक दलहरूले भिडकै शैलीमा महत्त्वपूर्ण निर्णयहरू लिएका छन्, प्रक्रियालाई उनीहरूले व्यवस्था गरेका छन्, चाहे त्यो संघीयताको मामिलामा होस्, चाहे गणतन्त्रको मामिलामा होस्, चाहे धर्मनिरपेक्षताको मामिला होस्, उनीहरूले भिडबाट अथवा मसल्सबाट त्यो निर्णय गरेका छन्, जनतालाई इन्भल्भ गरेको छैनन्, प्रक्रियालाई अप्नाएका छैनन्। त्यसले गर्दाखेरि मान्छेमा के प्रवृत्ति गर्ने, भिड भयो भनेदेखि हामीले चाहे जस्तो न्याय आउँछ भन्ने, त्यसो यो दुईवटा प्रवृत्ति हो। त्यसको अर्को कुरा के हो भनेदेखि, नेपालको मिडियाले मा धेरै मैले भने सकारात्मक पक्ष छन्, 27-28 वर्षको अभ्यासमा धेरै कुराहरू गरेका छ, रिडेबल कुराहरू अथवा मान्छेहरूले चाहेको प्रस्तुतिहरू दिएको छ, तर त्यति हुँदाहुँदै पनि त्यसमा कर्पोरेट इन्ट्रेस्ट असाध्य हाबी छ। त्यो भने के हो भनेदेखि, एउटा मिडिया हाउस, ठुलो मिडिया हाउसका 10 धन्दाहरू छन्, ती 10 धन्दाहरूलाई नाजायज तरिकाले अगाडि बढाउनलाई, प्रमोट गर्नलाई, अथवा ती अरू धन्दाहरूका त्यहाँका प्रतिस्पर्धीहरूलाई ठेगान लगाउन मिडियाहरू प्रयोग भएका छन्, तिनका एडिटर्स प्रयोग भएका छन्, तिनका पत्रकार प्रयोग भएको छन्। त्यसले गर्दाखेरि नि मिडियाले त्यो विश्वसनीयता हासिल गर्न सकेको छैन, त्यसैले मिडियाको पछाडि त्यस्तो भिड आज नहोला। उनीहरू फेरि अर्को कस्तो भनेदेखि एउटा पक्ष भनेका छन् मिडियामा वस्तुनिष्ठ इस्युजमा निरपेक्ष हुन सकिँदैन, जस्तो ह्युमन राइट्सका कुराहरू, डेमोक्रेसीका कुराहरू, एकाउन्टेबिलिटीका कुराहरूमा निरपेक्ष हुन सक्दैन, तर मिडियाहरूले कुन दलसँग उनीहरू नजिक छन् सञ्चार गृह, त्यो दलका अपराधहरूमा उनीहरू चुप लागेका छन्, त्यहाँ भएका त्यो दलहरूले चर्चाबारे उनीहरू चुप लागेका छन् र मानवाधिकार उल्लङ्घनका बारेमा पनि चुप लागेका छन् भने, अर्कोतिर आफू जुन दलको विरोधी रहिआएका छन् ती दलका विरोधीहरूले गरेका अपराधहरू मात्रै उनीहरू एकपक्षीय रूपमा अथवा दोहोरो मान्यता अप्नाएको छन्। त्यसले गर्दाखेरि मिडियाको प्रति त्यो सम्मान र भोलि उनीहरूलाई केही पर्दाखेरि त्यो भिड नआउने सम्भावना बढी छ।
ठुला ठुला सञ्चार माध्यमहरूले अब अनलाइनमा फोकस गर्नुपर्छ, अबको पत्रकारिता चाहिँ अनलाइन मार्फत हुन्छ भनेर भनिरहेको बेलामा, नेपालमा एकजना टिभी प्रस्तुताको समर्थनमा उठेको यत्रो ठुलो भिडले नेपालको हकमा भने यो लागू हुँदैन भनेर देखाएको हो?
होइन, अब प्रिन्ट जर्नलिज्म हो, बाहिरतिर जहाँ एकदम यो टेक्नोलोजी छिटो विकसित भयो र समाज पनि डिजिटलाइज भएको छ, त्यहाँ भनौँ न प्रिन्टलाई डिजिटल जर्नलिज्मले रिप्लेस गरेको छ। नेपाल साउथ एसियामा तत्काल त्यो सिचुएसन आउने मैले देख्दिनँ, यद्यपि डिजिटल फर्ममा त्यसको पनि एउटा ठुलो उपस्थिति भएको छ। र अर्को कुरा, जे जति भए पनि मिडियालाई अन्तत एकाउन्टेबल नहुने छुट हुँदैन, त्यसले गर्दाखेरि भोलि आज जे जस्तो हामीले आलोचनात्मक पार्ट, नकारात्मक पार्ट देख्यो भने उनीहरू भोलि एकाउन्टेबल हुनै पर्छ। एकाउन्टेबल भएको अवस्थामा त्यसले त्यही रेस्पेक्ट कमान्ड गर्छ र भनौँ न, त्यसले गर्दाखेरि होला त्यो त्यत्रो ठुलो सञ्चार जगतमा एक दुईजना असाधारण होलान्, अथवा उनीहरूले गरेका प्रस्तुतिहरूको लागि उनीहरू फेरि त्यो जहिले पनि भइरहेको छ, तर मिडियाले यदि कमन पर्सनको एउटा सामान्य व्यक्तिको पीडालाई स्थान दिन सकेन र त्यसलाई भनौँ न उसमाथि भएको उत्पीडन अथवा शोषणको लागि सम्बन्धित पक्षलाई जवाबदेही बनाउने कामलाई उसले एकदम प्रायोरिटीमा राखेन भनेदेखि मिडियाप्रतिको आस्था चाहिँ हटाउँछ र यो प्रवृत्तिहरू देखा पर्छ भन्ने।
Hear more stories in your language by visiting sbs.com.au.